नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल असोज महिनाको 31 गते शुक्रबार, कार्तिक कृष्ण पक्ष एकादशी तिथि, तदनुसार अक्टूबर 17 तारीक सन् 2025, नेपाल सम्बत 1145। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौं। राष्ट्रपति, प्रधानमन्त्री र जेएनजी अभियन्ता बीच छलफल, निर्वाचन सफल पारेर इतिहास रच्नुपर्छ शीर्षक दिँदै गोर्खापत्रले मुख्य खबर छापेको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र जेएनजीका अभियन्ता बीच देशको समुन्नति, सुशासन र फागुन 21 गतेको निर्वाचनका सन्दर्भमा परामर्श भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो राष्ट्रपति पौडेलको आह्वान एवं प्रधानमन्त्री कार्कीको उपस्थितिमा राष्ट्रिय हितलाई सर्वोपरि बनाउँदै निर्वाचनमा होमिने विषयमा त्रिपक्षीय विमर्श भएको हो। भदौ 23 र 24 गतेको जेएनजी विद्रोहपछि राष्ट्रपति, प्रधानमन्त्री र जेएनजी अभियन्ता बीच निरन्तर संवाद हुँदै आएको छ। निर्वाचनलाई केन्द्रमा राखेर पहिलो पटक संवाद भएको हो। यसअघि असोज 25 गते प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र जेएनजी मुभमेन्ट अलायन्स जेएनजी अभियानका प्रतिनिधि बीच निर्वाचनलाई सफल बनाउँदै देशलाई राजनैतिक निकास दिने विषयमा केन्द्रित भएर परामर्श भएको थियो। राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीले राजनैतिक दलसँग संवाद गरेर निर्वाचनमा भाग लिन र राष्ट्रलाई निकासतर्फ अघि बढ़ाउन आग्रह गरेपछि उहाँहरू जेएनजीसँग संवादमा जुट्नुभयो। विशेष गरी जेएनजीलाई निर्वाचनमा उत्साहजनक सहभागी गराउने लक्ष्यका साथ संवाद अघि बढ़ाइएको हो। इमानदारले जित्नुपर्छ राष्ट्रपतिको भनाईलाई उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन 21 गते हुने निर्वाचन सफल पार्दै इतिहास रच्न जेएनजीलाई आग्रह गर्नुभयो। उहाँले युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साँच्चै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् र सही मानिसले देश चलाओस् भनेर नै युवा नयाँ चुनाव घोषणा गरिएको उल्लेख गर्नुभयो। उहाँले यो चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवालाई आग्रह गर्नुभयो। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा सरकारलाई सहभागी गराएर जेएनजीका प्रतिनिधिलाई राखेर छलफल गरेको उल्लेख गर्नुहुँदै आन्दोलनकारीका बाँकी मागका बारेमा सरकारले ध्यान दिने स्पष्ट पार्नुभयो। प्रधानमन्त्रीद्वारा प्रशंसा अर्को उपशीर्षकमा गोर्खापत्र लेख्छ। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति पौडेलले देशको विषम परिस्थितिलाई सम्हाल्न गरेको अथक प्रयासको प्रशंसा गर्नुभयो। राष्ट्रपतिले युवालाई गर्नुभएको आग्रह भावुक र मार्मिक रहेको बताउनुहुँदै प्रधानमन्त्री कार्कीले राष्ट्रपति कलिलो उमेरदेखि नै देश र जनताका लागि निरन्तर संघर्ष गरेको परिपक्व नेता भएकाले उहाँका भनाई अन्तस्करणको आवाजका रूपमा लिन आग्रह गर्नुभयो। जेएनजीका प्रतिनिधिले युवाको आन्दोलन सामाजिक आर्थिक न्यायका लागि कुशासन र भ्रष्टाचार विरूद्ध भएको प्रष्ट पार्नुभयो। उहाँहरूले संविधान, लोकतन्त्र, संघीयता, समावेशिताका पक्षमा आफूहरू रहेको बताउनुभयो। राष्ट्रपति, प्रधानमन्त्री र जेएनजी अभियन्ता बीच छलफल, निर्वाचन सफल पारेर इतिहास रच्नुपर्छ राष्ट्रपतिको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। यसै गरी गोर्खापत्रले नै अग्रपृष्ठमा आयोग र राजनैतिक दलबीच निर्वाचनबारे विमर्श शीर्षकमा अर्को खबर प्राथमिकताका साथ छापेको छ। राजनैतिक दलहरूले सुरक्षा निश्चितताको प्रत्याभूति भए आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन्। संघीय संसद प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने प्रमुख सहित सबैजसो राजनैतिक दलले सरकारले सुरक्षा प्रत्याभूति हुने वातावरण बनाउन उद्यत नहुँदा निर्वाचनको वातावरण बन्न नसकेको टिप्पणी गरेका हुन्। निर्वाचन आयोगले हिजो गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 सम्बन्धमा राजनैतिक दलसँग छलफल वा अन्तर्क्रिया कार्यक्रमका सहभागी दलका प्रतिनिधिले निर्वाचनको वातावरण बनाउने काम सरकारको रहेको तर सरकार फरक ढंगले हिँडेको भन्दै आलोचना गरे। नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले ट्र्याक बाहिर गएको देशलाई सही मार्गमा ल्याउन निर्वाचन बलियो आधार भएको र निर्वाचनको विकल्प नभएको बताउनुभयो। त्यसै गरी नेकपा एमालेका उपाध्यक्ष गुरू बरालले दलको नेतालाई सीमाबन्दी गर्ने कदम निर्वाचनका लागि बाधक भएको दावी गर्नुभयो। नेकपा माओवादी केन्द्रका सदस्य देव गुरूङले ट्र्याक बाहिर गएको संविधानलाई जीवित बनाउन निर्वाचन आवश्यक रहेको तर्क गर्नुभयो। यसै गरी नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले लुटिएका हतियार फिर्ता गराउने, सुरक्षा निकायको मनोबल उच्च बनाउने र सरकार स्वयंको आत्मबल उच्च हुनुपर्नेमा त्यस्तो हुन नसकेकोमा चुनाव सम्भव नहुने जिकिर गर्नुभयो। आयोग र राजनैतिक दलबीच निर्वाचनबारे विमर्श गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। ठेक्का ओगटेर काम नगर्नेमाथि सरकार आक्रामक, एक वर्षमा सक्नुपर्ने बबई सिंचाईका काम छ वर्षसम्म शून्यमै ठेक्का तोडिँदै, नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। ठेक्का हातमा लिएर ठकठाक गर्ने निर्माण कम्पनीमाथि सरकार आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ। राष्ट्रिय गौरवको बबई सिंचाई आयोजनाबाटै सरकारले यस्तो कदम चालेको हो। एक वर्षमा सक्नुपर्ने आयोजनाको काम छ वर्षमा पनि शून्यमै रहेपछि सिंचाई विभागले बर्दियाको अमन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता तोड्न हिजो सूचना निकालेको छ। अमनलाई विभागले एउटै मिति पुस 27/2077 छ प्याकेजमा छुट्टा छुट्टै ठेक्का लगाएको थियो, तर एक वर्षमा सक्नुपर्ने ठेक्कामा पटक पटक म्याथ थप गर्दा पनि चार प्याकेजको त कामै नभएपछि अन्ततः ठेक्का तोड्न लागिएको हो। ठेक्का ओगटेर काम नगर्नेमाथि सरकार आक्रामक, एक वर्षमा सक्नुपर्ने बबई सिंचाईका काम छ वर्षसम्म शून्यमै ठेक्का तोडिँदै, नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। सिंचाई र नदी नियन्त्रणका रुग्ण 21 मध्ये 6 ठेक्का तोड्ने प्रक्रिया शुरू। देशभर जलस्रोतसँग सम्बन्धित 234 ठेक्का मध्ये 33 प्रगति न्यून शीर्षकमा कारोबारले मुख्य समाचार छापेको छ। देशभर सिंचाई र नदी नियन्त्रणका 21 रुग्ण ठेक्का मध्ये 6 ठेक्का तोड्ने प्रक्रिया शुरू गरिएको छ। कुल 234 ठेक्का कार्यान्वयनमा रहेका मध्ये 21 ठेक्का तोड्ने प्रक्रिया अघि बढ़ाएको जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र बरालले जानकारी दिनुभयो। त्यसमध्ये पनि राष्ट्रिय गौरवको बबई सिंचाई आयोजनाका 6 ठेक्का तोड्ने प्रक्रिया शुरू भइसकेको हो वहाँले भन्नुभयो। यसबाहेक महोत्तरी जिल्लामा नदी नियन्त्रण र सिंचाईका 15 ठेक्का तोड्ने गरी प्रक्रिया अघि बढ़ाउन लागि वहाँले जानकारी दिनुभयो। त्यसका लागि आवश्यक कागज पत्र तयार गर्ने काम भइरहेको विभागले जनाएको छ। महोत्तरीमा 10 लाखदेखि 50 लाख रूपियाँसम्मका आयोजना रहेका छन्। महानिर्देशक बरालले देशभर संचालित कुल ठेक्का मध्ये 33 ठेक्कामा तोकिएको प्रगति हासिल हुन नसकेको बताउनुभयो। सिंचाई र नदी नियन्त्रणका रुग्ण 21 मध्ये 6 ठेक्का तोड्ने प्रक्रिया शुरू। देशभर जलस्रोतसँग सम्बन्धित 234 ठेक्का मध्ये 33 प्रगति न्यून कारोबारको मुख्य खबर हो यो। इनरुवा न्यू पूर्णिया र दोदोधरा बरेली निर्माणका लागि संयुक्त कम्पनी बन्ने अन्नपूर्णको अर्थपृष्ठको समाचारको शीर्षक हो यो। अन्तर देशीय प्रसारण लाइन इनरुवा न्यू पूर्णिया र दोदोधरा बरेली निर्माणको प्रक्रिया अघि बढ़ाइने भएको छ। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको हिजो बसेको बैठकले 400 केभी किलो भोल्ट क्षमताका दुई अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापनाको प्रक्रिया अघि बढ़ाउन स्वीकृति दिएको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ। इनरुवा न्यू पूर्णिया र दोदोधरा बरेली निर्माणका लागि संयुक्त कम्पनी बन्ने अन्नपूर्णको अर्थपृष्ठको खबर हो यो। पुनर्निर्माण कोषमा देखिएन उत्साहजनक सहयोग शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर छापेको छ। जेएनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन गर्न खोलिएको कोषमा अपेक्षित रकम संकलन हुन सकेको छैन। अर्थ मन्त्रालयका अनुसार भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा हालसम्म 5,57,00,000 रूपियाँ मात्रै जमा भएको छ। पुनर्निर्माण कोषमा देखिएन उत्साहजनक सहयोग नयाँ पत्रिका काले अर्थपृष्ठमा खबर छापेको छ। आरोही पर्यटकको आगमन उत्साहजनक। आरोहीबाट अहिलेसम्मकै बढ़ी राजस्व संकलन नागरिकको अर्थपृष्ठमा समाचार रहेको छ। जेएनजी आन्दोलनपछि पर्यटन क्षेत्र प्रभावित भयो। सिजनको मुखैमा भएको आन्दोलनले अग्रिम बुकिङ रद्द भएको व्यवसायीले बताइरहेका छन्। नोभेम्बरसम्मको बुकिङ प्रभावित भएको व्यवसायीको भनाई छ। पर्यटन व्यवसायीले विदेशी पाहुना आगमनमा एकाएक गिरावट आएको गुनासो गरिरहँदा यसपालिको शरदयाममा नेपाल आउने आरोहीको संख्या भने उत्साहजनक देखिएको पर्यटन विभागको भनाई छ। शरदयाममा आरोहणका लागि आएका आरोहीले तिरेको राजस्वले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको पनि विभागको भनाई छ। विभागका अनुसार शरदयाम शुरू भएदेखि अक्टोबर 15 बुधबारसम्म नेपालका हिमाली चुचुरा आरोहणका लागि आएका आरोहीको संख्या 1,207 पुगेको छ। विभिन्न 52 हिमालय आरोहण गर्ने गरी 78 मुलुकका आरोही नेपाल आएका छन्। विभागले आरोही मध्ये 923 जना पुरूष र 284 जना महिला रहेको जनाएको छ। ती आरोहीबाट अहिलेसम्म 22,92,26,000 रूपियाँ राजस्व संकलन भएको छ। आरोही पर्यटकको आगमन उत्साहजनक। आरोहीबाट अहिलेसम्मकै बढ़ी राजस्व संकलन नागरिकको अर्थपृष्ठको समाचार हो यो। पाल्पामा 80% विदेशी पर्यटकको बुकिङ रद्द शीर्षकमा कारोबारले अर्थपृष्ठमा खबर छापेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। निजी मेडिकल कलेजमा नर्समाथि श्रम शोषण, सरकारी सरह तलब दिलाउन प्रधानमन्त्रीको निर्देशन। निजी मेडिकल कलेजको अटेरी नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। सरकारी सरह तलब माग गरेर पोखराका मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा उत्रिएपछि निजी मेडिकल कलेजहरूले गरेको श्रम शोषण सार्वजनिक चर्चाको विषय बनेको छ। हिजो प्रधानमन्त्री सुशीला कार्कीले नर्सहरूको समस्याको समाधान खोज्न र सरकारी सरह तलब दिलाउन स्वास्थ्य सचिव डाक्टर विकास देवकोटा सहितको टीमलाई बालुवाटारमै बोलाएर निर्देशन दिनुभएको छ। तर निजी मेडिकल कलेजहरूले भने सरकारको निर्देशन अनुसार नर्सलाई तलब दिन नसक्ने भन्दै अटेरी गरिरहेका छन्। निजी मेडिकल कलेजमा नर्समाथि श्रम शोषण, सरकारी सरह तलब दिलाउन प्रधानमन्त्रीको निर्देशन। निजी मेडिकल कलेजको अटेरी नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। बीमा दावी 25 अर्ब भन्दा बढ़ी शीर्षकमा गोर्खापत्रले अर्थपृष्ठमा खबर छापेको छ। जेएनजी आन्दोलनका क्रममा देशभर भएका तोड़फोड़, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बीमा दावीको करिब 2 अर्ब रूपियाँ भुक्तानी भइसकेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म 3163 बीमा दावी दर्ता भई जम्मा 25 अर्ब 14 करोड़ 83 लाख रूपियाँ बराबरको दावी आएको छ, जसमध्ये 1 अर्ब 95 करोड़ 47 लाख रूपियाँ भुक्तानी भइसकेको छ। संचालनमा रहेका 14 निर्जीवन बीमा कम्पनी र 4 माइक्रो इन्सुरेन्स कम्पनीले 23 अर्ब 19 करोड़ 36 लाख रूपियाँ बराबरको दावी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। बीमा दावी 25 अर्ब भन्दा बढ़ी गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। जेएनजी आन्दोलनका क्रममा 1 अर्ब 11 करोड़को क्षति शीर्षकमा कारोबारले भित्री पृष्ठमा समाचार बनाएको छ। दाङमा जेएनजी आन्दोलनका क्रममा 1 अर्ब 11 करोड़ भन्दा बढ़ीको सरकारी सम्पत्तिको क्षति भएको छ। उच्च अदालत बुटवल इजलासमा 21,000 फाइल नष्ट शीर्षक दिँदै गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। भदौ 24 गतेको जेएनजी आन्दोलनका क्रममा भएको क्षतिको मूल्यांकन सार्वजनिक हुँदै जाँदा रूपन्देहीका अदालतमा पनि ठूलो क्षति पुगेको खुलेको छ। प्रदर्शनले हिंसात्मक रूप लिएपछि सरकारी तथा निजी भवनसहित अदालतहरू पनि आगजनी र तोड़फोड़को शिकार बनेका थिए। त्यसक्रममा रूपन्देही जिल्ला अदालत र उच्च अदालत बुटवल इजलासमा रहेका अनेकौं महत्वपूर्ण मुद्दाका फाइल र अभिलेख जलेर नष्ट भएका छन्। उच्च अदालत बुटवल इजलास 21,000 फाइल नष्ट गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। र किवीको पकेट क्षेत्र बन्दै बारपाक शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। गोर्खाको ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिएको बारपाक सुलीकोट गाउँपालिका पछिल्ला वर्ष कृषि क्षेत्रबाट पनि पहिचान बनाउन थालेको छ। गाउँपालिकाको वडा नम्बर 1 का कृषक चन्द्र बहादुर घले अहिले किवी खेतीका कारण स्थानीय र आसपासका क्षेत्रमा उदाहरणीय बन्नु भएको छ। करिब 8 वर्ष अघि परम्परागत खेतीबाट खासै आमदानी नहुने देखेपछि घले नयाँ विकल्पको खोजी शुरू गर्नु भएको थियो। उहाँले आफ्ना साथी मार्फत पहिलो पटक किवी फलबारे बुझ्नु भएको थियो। उक्त चिसो हावापानी, ढिस्को जमीन र अर्गानिक उत्पादनका लागि उपयुक्त हुने फल भनेपछि 2076 सालमा उहाँले बजारबाट प्रति बिरूवा 250 रूपियाँका दरले 100 भन्दा बढ़ी बिरूवा खरिद गरी आफ्नै खेतमा रोप्नु भएको थियो। किबीको पकेट क्षेत्र बन्दै बारपाक गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।